प्रिय श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम मसीहको कथामा। कार्यक्रम मसीहको कथा पवित्र धर्मशास्त्र बाइबलबाट चारवटा सुसमाचारमा येशू मसीहको जीवनको बारेमा लेखिएका सम्पूर्ण घटनाहरूलाई एकमुष्ट समेटेर सङ्गालिएको एउटा सुन्दर माला हो। यस कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित बन्दै हुनुहुन्छ भनेर हामीले विश्वास लिएका छौँ। र यस कथामा भएका सम्पूर्ण घटनाहरू तपाईँले पवित्र धर्मशास्त्र बाइबलमा चारवटा सुसमाचारमा पाउन सक्नुहुनेछ। तपाईँका कुनै पनि जिज्ञासा प्रतिक्रिया भएमा हामी हाम्रो कार्यक्रमको अन्त्यमा ठेगाना बताउनेछौँ। हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। अहिले भने आउनुहोस्, तपाईँ र म सँगै सुनौ कार्यक्रम मसीहको कथाको 20 भाग। मायालु आमा बाबुको निम्ति आफ्नो बच्चा मरिरहेको हेर्नु दुःखलाग्दो कुरा हो। अब येशूको शक्ति असामान्य तरिकाले प्रकट हुन्छ। भाग 20।
याइरस सभाघरका महत्त्वपूर्ण व्यक्ति थिए। उनी येशू कहाँ आए र उहाँको चरण परे। याइरसले येशूलाई आफ्नो घर आउनलाई विन्ती गरे। याइरसको एउटा मात्र छोरी थिइन्। उनी 12 वर्षकी थिइन् र उनी मर्न लागेकी थिइन्। येशू याइरससँगै जाँदै गर्नुहुँदा उहाँलाई चारैतिरबाट भिडले ठेलिरहेको थियो। त्यो भिडमा एउटी स्त्री पनि थिइन्। उनलाई रगत बग्ने रोग लागेको थियो। उनी सधैँ यही अवस्थामा हुन्थिन्। त्यस स्त्रीलाई कसैले निको पार्न सकेको थिएन। उनले भिडलाई धकेल्दै येशूको कपडाको एक छेउ छुन सफल भइन्। तुरन्तै रगत बग्न छोड्यो। येशू पछाडि फर्कनुभयो।
मलाई कसले छोयो?
गुरुज्यू, यतिका मानिस तपाईँका वरिपरि घचेट्दै आइरहेका छन् र तपाईँको नजिक आउन खोजिरहेका छन्।
कसैले मलाई छोयो? मेरो शक्ति मबाट निस्केको मैले थाहा पाएँ।
निको भएकी स्त्रीले आफ्नो कुरा चाल पाएको थाहा गरिन् र उनी येशू कहाँ आइन्। डराउँदै उनी उहाँको पाउँ परिन्। येशूलाई उनले आफ्नो बारेमा बताइन् र उहाँलाई छोएकी मात्र थिइन् र उनी तुरन्तै निको भएकी कुरा बताइन्।
मेरी छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।
येशू त्यस स्त्रीसँग कुरा गर्दै गर्नुहुँदा सभाघरबाट एकजना मानिस याइरस कहाँ आए। अब गुरुजीलाई कष्ट नदिनुहोस्, त्यस व्यक्तिले भने, तिम्री छोरी मरिन्। यो सुनेर याइरसको आँखाभरि आँसु आयो। त्यस व्यक्तिले याइरसलाई छोरी मरेको कुरा बताएको येशूले सुन्नुभयो।
नडराउ, ममा भरोसा गर, विश्वास गर र सबै ठिक हुनेछ।
येशू घरमा पुग्नुहुँदा उहाँले आफूसँग केटीको आमा बाबासँग पत्रुस, याकुब र युहन्नालाई मात्र आफूसँग लैजानुभयो र आफन्तहरू विलाप गर्दै आइपुगेका थिए।
रुन बन्द गर, उनी मरेकी छैनन् तर सुतेकी मात्र छिन्।
शोक गर्ने मानिसहरूलाई केटी मरिसकिन् भनेर राम्ररी थाहा थियो र कोही कोही उहाँको कुरा सुनेर हाँसे। त्यस बेला परिवारको सदस्य मर्दा मानिसहरू दुखित हुन्थे र आधिकारिक रूपमा रुन उनीहरूले मानिसहरूलाई पैसा दिएर पनि बोलाउने गर्थे र रुने अनि शोक गर्ने समयमा उनीहरू रुन्थे तर उनीहरूको भित्र परिवारप्रति कुनै दया हुँदैनथ्यो। यसै कारणले गर्दा नै येशूले केटी मरेकी छैन भन्नुहुँदा कोही कोही हाँसे। येशू केटी भएको ठाउँतिर जानुभयो, तिनको हात थाम्नुभयो र बिस्तारै भन्नुभयो, छोरी उठ। तुरन्तै केटीले आँखा खोलिन् र उठिन्। त्यसपछि येशूले तिनको बुवा आमालाई केही खानेकुरा बच्चालाई खुवाउन अराउनु भयो। बुवा आमा आपसमा नजिकै थिए र उनीहरू आनन्दित भए र छक्क परे। येशूले उनीहरूलाई यो कुरा कसैलाई पनि नभन्नु भन्नुभयो। केही समयपछि येशूले 12 चेलाहरूलाई बोलाउनु भयो। उहाँले तिनीहरूलाई सबै शैतानमाथि र रोगहरू निको पार्ने शक्ति र अधिकार पनि दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र रोगीहरूलाई निको पार्न पठाउनु भयो। उहाँले चेलाहरूलाई निर्देशन दिनुभयो।
यात्रामा केही पनि नलैजाऊ, हिँड्ने लौरो, यात्राको झोला, खानेकुरा, पैसा र कसैले पनि फाल्तु कपडा पनि नलैजाऊ। सहरमा पुगेपछि जुन घरमा तिमी पस्छौ त्यहाँबाट नहिँडेसम्म तिमी त्यही घरमा बस्नु। तर सहरमा तिमीलाई कसैले स्वागत गरेन भने उनीहरूको विरुद्धमा गवाईको रूपमा तिम्रो जुत्ताको धुलो त्यहीँ टकटकाउनु।
त्यसैले चेलाहरू गए र सहर सहरमा पसे। मानिसहरूलाई सुसमाचार सुनाउँदै र निको पार्दै उनीहरू जतासुकै गए। त्यसै बेला हेरोद टेट्र्याकले पनि त्यस क्षेत्रमा भएका कुराहरू सुने अनि उनी अलमल्ल परे र केही बुझ्न सकेनन्। कसै कसैले बप्तिस्मा दिने युहन्ना मृत्युबाट बौरी उठे भन्ने गर्थे। यो कुराले हेरोदलाई विचलित बनायो, किनकि बप्तिस्मा दिने युहन्नालाई मार्ने बेलामा उसलाई झुक्क्याइएको थियो र टाउको काटेर युहन्नालाई मार्नु परेको थियो। उनकी पत्नीले छोरीसँग मिलेर हेरोदलाई युहन्ना मार्न बाध्य बनाएकी थिइन्। अरूले भन्थे कि एलिया फेरि आए, अरूले भन्थे पुराना अगमवक्ताको कारण यस्ता कामहरू भएका हुन् जो फेरि जीवित भएका छन्। हेरोदले येशूको बारेमा साँच्चै उनले सुनेका सबै कामहरू गर्ने यी व्यक्ति उनी येशूलाई भेट्न उत्सुक भए।
प्रेरितहरू आफ्नो सेवाबाट फर्केपछि उनीहरूले येशूलाई आफ्नो सबै कामको बारेमा बताए। येशूले उनीहरूको कुरा सुन्नुभयो। त्यसपछि चेलाहरूलाई साथमा लिएर उहाँ गालिल समुद्रको उत्तरतिर पर्ने गाउँ बेत्सैदामा जानुभयो। उहाँहरूको उद्देश्य एक्लै हुने थियो कि सबै घटनाहरूपछि उनीहरूलाई एक्लै समय बिताउने समयको खाँचो थियो, तर आराम र विचार गर्ने समय नै थिएन। भिडले उहाँहरूको कुरा थाहा पायो, उहाँहरूको पछि पछि लाग्यो। येशूले भिडलाई देख्नुभयो, आशा र खाँचोहरू बोकेर आएका मानिसहरूलाई उहाँले देख्नुभयो। येशूले उनीहरूलाई फिर्ता पठाउन सक्नु भएन। उहाँले तिनीहरूसँग परमेश्वरको राज्यको बारेमा बताउनु भयो र बिमारीहरूलाई चङ्गाई गर्नुभयो।
बेत्सैदा अलग र एकान्त ठाउँमा थियो। चेलाहरूले मानिसहरूलाई पठाइदिन भने र वरपरको गाउँमा गएर बस्ने र खाने ठाउँ खोज्न लगाउनको लागि येशूसँग भने। येशूले चेलाहरूलाई भन्नुभयो,
तिमीहरूले नि यिनीहरूलाई खान देऊ।
चेलाहरूले एकअर्कालाई हेर्न थाले र उनीहरूको अनुहार हताश देखिन्थ्यो। यी सबै मानिसहरूलाई उनीहरूले कसरी खुवाउने? एउटा चेलाले भने, हामीसँग 5 रोटी र 2 माछा बाहेक अरू केही छैन, हामीसँग यी मानिसहरूलाई खुवाउने उपाय छैन। उनीहरू कुरा गर्दै गर्दा केही चेलाहरूले उता फर्केर मानिसहरूको सङ्ख्या गन्न थाले। पुरुषहरूको सङ्ख्या मात्र कम्तीमा 5,000 थिए। येशूले चेलाहरूलाई 50-50 समूहमा मानिसहरूलाई बस्न लगाउन निर्देशन दिनुभयो। यसरी चेलाहरूले सबैलाई व्यवस्थित तुल्याए। एउटा चेलाले रोटी र माछा येशू कहाँ ल्याए। येशूले रोटी र माछा लिनुभयो, स्वर्गतिर हेर्नुभयो र खानामा आशिष दिनुभयो। त्यसपछि येशूले रोटी भाँच्न थाल्नुभयो र माछालाई भाग लगाउन थाल्नुभयो। चेलाहरूले खानेकुरा बाँड्न डालाहरूको व्यवस्था गरे। रोटी र माछाले डालाहरू भरि नै रह्यो। घरिघरि चेलाहरूले लामो समयसम्म काम गरिरहे र विभिन्न मानिसहरूलाई खाना बाँडिरहे। मानिसहरूले अघाउन्जेल खाए। बाँकी भएको खानेकुरा उठाउँदा 12 डाला भरि उब्रियो। चेलाहरू र मानिसहरूले आफ्नो आँखा अगाडि खानेकुरा वृद्धि भएको देखे। उनीहरूले यो कसरी भयो भनेर बताउन पनि थाल्न सकेनन्। येशू शान्त भएर बस्नुभएको थियो, रोटी र माछा टुक्रा पार्दै। यद्यपि हजारौँ मानिसहरू खाएर अघाए र उब्रिन्जेल भए।
येशूले यसरी हजारौँ मानिसहरूलाई खुवाउनु भएको आश्चर्य कर्म बुझाउन र बुझ्न सबैभन्दा कठिन आश्चर्य हो। मरेकोलाई भ्याउताउने एउटा उद्योगको कार्य भए पनि हजारौँलाई खुवाउने कार्य हाम्रो कल्पनालाई झकझक्याउने कुरा हो। सायद उद्योगका मानिस येशूको चमत्कारितामा मग्न बन्नु र यी कुराहरूलाई नबुझ्नु नै उत्तम हुन्छ होला।
What? बारमा तिम्रो वचन दे सचो मलाई संसारमा तिम्रो आधारले जिउन चाहन्छु जो बाटोमा जिउन चाहन्छु
खोज्छु ज्योति जस्तै निभाउन खोज्छ संसारले मेरो जिन्दगी सहारा विहीन तिमी आइदियौ सहारा लि रिचल सुक्मिमोको स्वरमा सुन्नुभयो यो गीत नौलो आशा एल्बमबाट मरेकोलाई बौराउने र हजारौँ मानिसहरूलाई थोरै रोटी र माछाहरूबाट खुवाउन सक्ने त्यो कस्तो खालको व्यक्ति हुनुहुन्थ्यो येशु मसीह यो एउटा विश्वास गर्नै एकदमै गाह्रो लाग्ने कुरा हो हाम्रो मानवीय मस्तिष्कले र हाम्रो मानवीय तर्कले यो कुरा कसरी पत्याउने तर यो एउटा सत्य घटना हो जो बाइबलमा उल्लेख गरिएको छ बाइबल एउटा सत्य घटनाहरूको सङ्गालो हो यो कुनै कल्पनाको कुरा होइन सायद यी ईसा मसीहको बारेमा अरू धेरै यस्ता उद्वेगका कुराहरू छन् होला जहाँ हामीले अझै बुझ्न र खोतल्न बाँकी छन् र आउने भागहरूले तपाईँलाई ती मसीह येशु ख्रिस्टको बारेमा अझै बढी जानकारी दिलाउनेछन् श्रोतावृन्द कार्यक्रम मसीहको कथाको यो हो 20 भाग र तपाईँलाई पक्कै पनि यो कार्यक्रम मन पर्यो होला र जीवनमा विभिन्न उत्साहहरू दिँदैछ होला हामी विशेष गरी तपाईँबाट सुन्न चाहन्छौँ र हामीलाई तपाईँले आफ्नो प्रतिक्रिया जनाउन चिठी लेख्न सक्नुहुनेछ इमेल लेख्न सक्नुहुनेछ या एसएमएस गर्न सक्नुहुनेछ त्यसको लागि हाम्रो ठेगानाहरू छन् कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेल गर्ने ठेगाना meroistory@gmail.com त्यस्तै गरेर हामीलाई एसएमएस गर्नलाई आफ्नो मोबाइलको सन्देश लेख्ने ठाउँमा जानुहोस् र एसएमएस गर्नलाई टिएलएम टाइप गरेर स्पेस दिनुहोस् त्यसपछि म्यासेज लेखेर हामीलाई 3638 एसएमएस गर्नुहोस् त्यो थियो मोबाइलको सन्देश लेख्ने ठाउँमा जाने अनि टिएलएम लेखेर स्पेस दिने त्यसपछि सन्देश लेखेर 3638 हामीलाई पठाउने श्रोतावृन्द अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ जाँदा जाँदै हाम्रो कार्यक्रममा साथ दिने मित्रहरू जोल भुजेल सुभाष प्रधान जोमेश तमाङलाई पनि धन्यवाद भन्दै साथमा प्राविधिक मित्र खिमन अनि म पौलस तपाईँको सामान्यबाट भोलि यसै समयमा कार्यक्रम मसीहको कथाको 21 भाग लिएर उपस्थित हुने वाचा गर्दै आजलाई बिदा माग्दछौँ तबसम्म तपाईँका पलहरू शुभ रहन् नमस्ते